यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। सर्वोच्च अदालतमा आजदेखि मुद्दा दर्ता शुरू। प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठन विरूद्ध रिट दर्ता। विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न नेपाल पोलिसी इन्स्टिच्युटको सिफारिस। र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने घोषणा। अब समाचार विस्तारमा। जेएनजी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता शुरू भएको छ। अदालतमा सबै प्रकारका रिट निवेदन दर्ता आजदेखि खुल्ला भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। मुलुकी देवानी कार्यविधि संहिता 2074 दफा 157 तथा मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 73, 137 र 155 निवेदनहरू दर्ता एवं सुनवाई हुने सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालतको गत 26 गते आइतबार बसेको पूर्ण बैठकले आजदेखि नयाँ मुद्दा दर्ता शुरू गर्ने निर्णय गरेको थियो। साथै सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रवाह नहुँदासम्म म्याद हदम्याद र तारीख नगुज्रिने सर्वोच्च अदालतले जनाएको छ। प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सर्वोच्च अदालतमा आज अन्तरिम सरकार गठन र प्रतिनिधि सभा विघटनसँग सम्बन्धित रिट परेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। प्रवक्ता कोइरालाका अनुसार अदालतमा अरू निवेदनहरू पनि पेश हुने क्रम रहेको छ। रिटहरू अध्ययनकै क्रममा रहेको र अध्ययनपछि बाँकी प्रक्रिया अगाडि बढ़ने प्रवक्ता कोइरालाले जानकारी दिनुभयो। भदौ 24 गते जेएनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालत पूर्ण रूपमा जलेपछि बन्द रहेको अदालतमा आजदेखि मुद्दा दर्ता शुरू भएको हो। जेएनजी आन्दोलनपछि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गत भदौ 27 गते अन्तरिम सरकार गठन भएको थियो। प्रधानमन्त्री कार्कीकै सिफारिशमा सोही राति राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो। नेपाल पोलिसी इन्स्टिच्युट एनपीआईले विदेश स्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई 9 बुँदे नीति सिफारिश गरेको छ। विदेश स्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था आगामी 2026 निर्वाचन र त्यसपछिका सम्भावित उपायहरू शीर्षकको नीति सिफारिश एनपीआईले निर्वाचन आयोगका आयुक्त जानुका तुलाधर र अन्य पदाधिकारीहरू तथा सचिव माधव पन्तलाई बुझाएको छ। विश्वका धेरै देशहरूले विभिन्न विधि प्रयोग गरेर विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार कार्यान्वयन गरेको उल्लेख गर्दै एनपीआईले विदेशमा रहेका नेपालीका लागि मिश्रित प्रकारको बाह्य मतदान विधि सुझाएको छ। गत महिना जेएनजीको नेतृत्वमा भएको आन्दोलन पश्चात विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनु पर्ने मुद्दा पुनः प्राथमिकतामा परेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानूनी दायरामा ल्याइने स्पष्ट पारेको छ। केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यान आकर्षण भएको उल्लेख गरेको छ। तथा मन्त्री परिषद कार्यालयका सहसचिव एवं प्रवक्ता रवि लाल शर्माका अनुसार प्रधानमन्त्री एवं प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग संकलन गर्ने कार्यका लागि कोही कसैलाई अनुमति दिइएको छैन। त्यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले त्यस्तो कार्यका लागि आग्रह गरेमा पूर्ण रूपमा अस्वीकार गर्न प्रवक्ता शर्माले विज्ञप्ति मार्फत अनुरोध गर्नुभएको छ। प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रहरीलाई खबर गरिदिन पनि विज्ञप्तिमा आग्रह गरिएको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले आयोजना गरेको बिजनेस डायलगलाई सम्बोधन गर्दै नेपालको आर्थिक अवस्थाका बारेमा प्रकाश पार्नुभएको छ। विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुग्नुभएका अर्थमन्त्री खनालले फ्रम दि हिमालयज टू दि हर्टल्याण्ड अर्थात अमेरिका नेपालको साझेदारीको मजबूती विषयक सम्वाद कार्यक्रममा नेपालको आर्थिक अवस्थाका बारेमा चर्चा गर्नुभएको हो। कार्यक्रममा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका कर्मचारी तथा यूएस चेम्बर अफ कमर्सका सदस्यहरू लगायतको उपस्थिति रहेको दूतावासले जनाएको छ। यसैबीच अर्थमन्त्री खनाल र अन्तर्राष्ट्रिय मुद्रा कोषका उप प्रबन्ध निर्देशक बो ली बीच हिजो भेटवार्ता भएको थियो। भेटमा उहाँहरू बीच वित्त तथा आर्थिक विषयमा छलफल भएको पनि राजदूतावासले जनाएको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काली गण्डकी करिडोर निर्माण भएपछि पाल्पाका स्थानीयहरूको जीवनशैली फेरिएको छ भने आर्थिक रूपमा समेत सबल बनेका छन्। करिडोर निर्माण भएसँगै स्थानीयहरूको घण्टौं हिँड्नु पर्ने बाध्यता हटेको छ भने स्थानीय कृषि उपजले सजिलै बजार पाएको र बसाईसराई समेत रोकिएको स्थानीय बताउँछन्। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
गण्डकी र लुम्बिनी प्रदेशका 9 जिल्ला हुँदै उत्तरी छिमेकी राष्ट्र चीनको कोरोना नाका जोडिएकाले यस क्षेत्रको मेरुदण्डको रूपमा काली गण्डकी कोरिडोरलाई लिएको छ। नेपाल हुँदै चीन र भारतसँग जोड्ने काली गण्डकी कोरिडोरको पाल्पा खण्डमा रामदी रानीमहल बाहेक अन्यत्र निर्माण कार्य सम्पन्न भइसकेको छ। पाल्पा रामपुरकी 50 रुनी श्रेष्ठले बाटो नहुँदा उपचार गर्न जान समेत निकै अप्ठ्यारो भएको सम्झँदै अहिले कोरिडोरले आफ्नै आँगनबाट गाडी चढ्न पाइएको बताउनुभयो।
कोही उपचार नपाएर पनि मर्ने सबै बाटैमा छोड्ने भएको थियो। अहिले त अहिले घरै डैलोबाट गाडी पाइन्छ। काठमाडौँ जान, तानसिन जान, भरतपुर जान धेरै सुविस्ता छ अहिले त।
कोरिडोरलाई भारत र चीन जोड्ने आर्थिक, सांस्कृतिक र पर्यटकीय महत्वको त्रिदेशीय पार वाहन मार्गका रूपमा लिएको छ। कोरिडोरका कारण यहाँका नागरिकको जीवन शैली समेत फेरिएको छ। सड़कले गर्दा सबै रहनसहन मात्र फेरिएको छैन, सजिलै बजार जोडिएपछि शिक्षा र स्वास्थ्य उपचारका लागि सहज भएको छ। खर्च समेत बचत भएको शहीद बहुमुखी क्याम्पस रामपुरकी छात्रा प्रतीक्षा अधिकारीले बताउनुभयो।
पहिला चाहिँ हामी पढ्न जाँदाखेरि भाडामा बस्नु पर्थ्यो भने अहिले हामीलाई गाडी नै लिन आउँछ आफ्नै घर घरमा, त्यही सहज भइरहेको छ।
कोरिडोरकै कारण पाल्पाको रामपुर, हुगी, रानीमहल, ऋषिकेश लगायतका स्थानमा धार्मिक पर्यटक अध्ययन अवलोकनका लागि आउने गर्दा आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा समेत वृद्धि भएको छ। यहाँका किसानले उत्पादन गरेका स्थानीय कृषि उपजले राम्रो मूल्य सहित बजार पाएको छ। स्थानीयको आर्थिक उन्नति हुँदा जीवनशैली नै परिवर्तन भएको र बसाईसराई समेत रोकिएको नवलपुरका स्थानीय सञ्जय भट्टराईको भनाइ छ।
त्यसले गर्दा यहाँका मान्छेहरूको जीवनशैली मात्रै बदलिएको छैन, यहाँको अत्याधिक रूपमा बसाईसराई दर बढ़िरहेको अवस्थामा भने करिडोर बनिसकेपछि त्यसमा केही स्थिर बनाएको छ र त्यो बाहेक स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने कुराहरू, शिक्षा स्वास्थ्यका कुराहरूमा पनि यहाँका मान्छेहरूले सहज पहुँच पाएका छन्।
कोरिडोरको पहिलो खण्डले गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने काम गरेको छ। पूर्वी नवलपरासीको भारतीय सीमा नाकादेखि पाल्पा, तनहु, गुल्मी, स्याङ्जा, बागलुङ पर्वत, म्याग्दी, मुस्ताङ हुँदै चीनको कोरोला जोड्ने उद्देश्यले शुरू गरिएको 435 सड़क खण्ड छ, जसको गैंडाकोट मालडुङ्गा खण्ड 245 छ। यो कोरिडोर पूर्ण रूपले सम्पन्न भएपछि यहाँका लाखौं नागरिकले फाइदा लिन सक्नेछन् भने नेपाल भारत चीनको व्यापारमा समेत प्रत्यक्ष फाइदा पुग्नेछ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बिहान 6
बजेसम्म।
अब रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्ण बहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकमा सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको जानकारी गराउनुभयो। बैठकलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। सभापति देउवाले आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड लगायतका घटना सुनियोजित र योजनाबद्ध रूपमा भएको देखिएको बताउनुभयो। सभापति देउवाले बैठकलाई सम्बोधन गरेपछि केन्द्रीय समिति बैठक पर्सि असोज 30 गते बस्ने गरी स्थगित भएको छ। जेएनजी आन्दोलनको क्रममा प्रदर्शनकारीको आक्रमणमा पर्नुभएका देउवा आज मात्र सार्वजनिक भएर बैठकलाई सम्बोधन गर्नुभएको हो। पर्सा र बारामा फैलिएको हैजा र झाडापखालाको महामारी नियन्त्रण गर्न नेपाल सरकारले सञ्चालन गरेको खोप अभियानले तीव्रता पाएको छ। पर्सा जिल्लामा 2 दिनभित्र 46,896 जनाले हैजा विरूद्धको खोप लगाएका छन्। अभियान पर्साका 14 र 12 का 6 स्थानीय तहमा सञ्चालित छ। पर्सामा असोज 26 देखि कार्तिक 2 गतेसम्म खोप अभियान सञ्चालित हुनेछ। बारामा पनि खोप अभियान शुरू भएको छ। बाराको कलैया, जितपुर, सिमरा, परवानीपुर, पर्सौनी, फेटा र विश्रामपुर पालिकाहरू केन्द्रित हुनेछन्। परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेक कुमार लालले यूबी कोल एस खोप एकमात्र खाएको 2 हप्तापछि 82% प्रभावकारी हुने बताउनुभयो। यही असोज 18 र 19 गतेको अविरल वर्षासँगै आएको बाढ़ीका कारण सुनसरीका 100 किसान प्रभावित भएका छन्। भित्र्याउन लागेको बालीमा बाढ़ीले ठूलो क्षति पुर्याउँदा किसान चिन्तित बनेका छन्। सुनसरीबाट संवाददाता रुमा रिजालको यो रिपोर्ट।
खिरा, करला, मर्चा, हुम्री चेम्बरचा के मतलब हुम्री बर्बाद मन जाकेरा।
वहाँ हुनुहुन्छ इनरवा 8 बंकलुवा की रबिनी देवी उराव, जसले 7 कथामा लगाएको तरकारी अहिले कामै नलाग्ने भएको छ। गत असोज 18 र 19 गते आएको बाढ़ीका कारण सुनसरीका धेरै स्थानमा कृषकले लगाएका बाली नाली नष्ट हुँदा किसान मारमा छन्। भोक्राहा 2 का किरा किसान जवास मियाले गत फागुनको बाढ़ीको ठूलो मार खेपिन सक्दै पुनः उहाँको किरा खेतीमा बाढ़ी पसेको छ। जग्गा लिजमा लिएर 15 बिघामा किरा लगाएका उहाँले 10 जना कृषि मजदूरलाई रोजगार समेत दिँदै आउनु भएको थियो। तर अहिले उहाँ भन्नुहुन्छ मनोबल गिरेको छ, विदेश जानुको विकल्प छैन।
हामी कसरी उठ्ने हो, कसरी हिम्मत आउँछ, अहिलेसम्म के आएको छैन, हेर्ने पनि आएन, यत्रो क्षति गएको छ, 1 वर्षमा 1 करोड हामी घाटा खाए, अब जस्तै लाग्छ मेरो चाहिँ विदेश लाग्ने हो।
कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहका अनुसार सुनसरीमा 6,365 हेक्टर क्षेत्रफलमा बाढ़ीले क्षति पुर्याएको छ।
बढी क्षति भनेको देवानगंज 1 नम्बर, हरिनगरा गाउँपालिका 2 नम्बर, इनरवा नगरपालिका 3 र 4 नम्बरमा भोपराहा गाउँपालिकामा भएको छ। उखुको केसमा बर्जु गाउँपालिका, खेरा जुन भाँचिसकेको छ त्यसमा त उत्पादन हुँदैन, पूर्णै क्षति भएको छ। र उखु चाहिँ हावाले र पानीले लडाएको छ, त्यो आंशिक क्षति भएको छ, त्यसमा उत्पादन घट्छ, लिन सकिन्छ। र तरकारीको केसमा चाहिँ हाम्रो मोटामोटी पूर्णै क्षति मान्नुपर्छ, 80% जति क्षति भएको।
फागुनमा समेत बाढ़ीका कारण मारमा परेका किसानले अझै राहत नपाएको र सरकारले सहुलियत दिने आशामा बसेको बताएका छन्। यस्तो अवस्थामा स्थानीय सरकारको भूमिका के हुनुपर्छ? इनरवा नगरपालिकाका प्रमुख केदार भण्डारी,
त्यसलाई हामी हेर्दैछौँ, अब डाटा दिनु भनेर अनुरोध गरेको छौँ। उहाँको डाटा अनुसार त्यसलाई अनुगमन गरेर दिने भनेर हाम्रो टोली अनुगमन गरिरहेको छ। तत्काल मानव उद्धार जनावर अनुदान लाग्यो, अब खेतीपातीको उद्धार राहतमा भिडेका छौँ।
कृषि राष्ट्रिय आमदानीको मेरुदण्ड हो, यसलाई बलियो बनाउन प्राकृतिक विपत्तिमा परेका किसानको गिरेको मनोबल उकास्न जरुरी छ। रुमा रिजाल, रेडियो नेपाल, सुनसरी।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले आफ्नो अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पलाई गाजाबाट बन्दकको रिहाईमा महत्वपूर्ण भूमिका खेलेको र युद्ध अन्त्यको प्रयासमा योगदान पुर्याएको भन्दै देशको सर्वोच्च नागरिक सम्मान इजरायली प्रेसिडेन्सियल मेडल अफ अनर प्रदान गर्ने घोषणा गर्नुभएको छ। राष्ट्रपतिको कार्यालय मार्फत जारी गरिएको विज्ञप्तीमा अमेरिकी राष्ट्रपति ट्रम्पले सुरक्षा सहकार्य र शान्तिपूर्ण भविष्यमा आधारित नयाँ युगको जग बसाल्नु भएको उल्लेख गरिएको छ। पुरस्कार आगामी महिनामा प्रदान गरिने इजरायली राष्ट्रपतिको कार्यालयले जनाएको छ। चीनले अमेरिकासँगको व्यापार युद्धमा अन्त्यसम्म लड्न तयार रहेको कड़ा चेतावनी दिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता बेजिङले दुर्लभ खनिज तत्वहरूको आय निर्यातमा नयाँ नियन्त्रण लगाउने निर्णयको प्रतिक्रियामा चीनले आज यस्तो चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। उच्च प्रविधि उद्योगमा ठूलो प्रभाव पार्ने ती दुर्लभ खनिज तत्वहरूमा अहिले चीनको विश्वव्यापी प्रभुत्व रहेको छ। इण्डोनेसियामा सांसदहरूको तलब र भत्तामा अत्यधिक वृद्धिलाई लिएर जन आक्रोश बढ़ेको छ। नयाँ भत्ता वृद्धिपछि सांसदहरूले अब 70 करोड़ 20 लाख इण्डोनेसियन रूपियाँ अवकाश भत्ता पाउनेछन्, जुन अघिल्लो 40 करोड़ रूपियाँको भत्ता भन्दा लगभग दोब्बर वृद्धि भएको अधिकारीहरूले बताएका छन्। सांसदहरूलाई आफ्नो आधिकारिक कर्तव्यहरू पूरा गर्न सहयोग पुग्ने उद्देश्यले नयाँ भत्ता वृद्धि गरिएको इण्डोनेसियाका उपसभामुखले जानकारी दिनुभयो। अब मौसम। आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सर्वोच्च अदालतमा आजदेखि मुद्दा दर्ता शुरू। प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठन विरूद्ध रिट दर्ता। विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न नेपाल पोलिसी इन्स्टिच्युटको सिफारिश। र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने घोषणा। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन नेपालीमा 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।